اللهم صل على رسول الكريم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم خواتي الناظرات. آج تقریباً دو مہینے کے بعد دوبارہ آپ سے ملاقات ہو رہی ہے، تو یہ سیشن اگر آپ کے سوالات کے نام کر دیا جائے، کسی صاحب نے پوچھا کہ میری فیکٹری میں کام کرنے والے لیبر پر زکوٰۃ لگتی ہے، اور اگر بغیر بتائے دی جائے تو مناسب ہے؟ صرف یہ احتیاط کر لیں کہ ان میں کوئی سید نہ ہو، اس کو زکوٰۃ نہ دی جائے، باقی انہیں زکوٰۃ دی جا سکتی ہے اگر ان کے حالات ایسے ہیں کہ ان کا گزارا نہیں ہو پا رہا، مقروض ہیں، یا پھر اور ان کی کوئی ایسی مجبوری ہے۔ تو یہی معاملہ عزیز و اقارب کے بارے میں ہے۔ ان کا دوسرا سوال عزیز و اقارب کے بارے میں، یہ کسی صاحب نے اپنا خواب لکھ دیا ہے۔ میں آپ کے لیکچرز کو تقریباً ایک سال سے سن رہا ہوں۔ چند روز پہلے، سحری سے ذرا پہلے، آپ کو خواب میں دیکھا، کسی چھوٹی سی مسجد کے احاطے میں آپ لوگوں کے جھرمٹ میں بیٹھے مجھے پکارتی ہیں، شاہد کو بلاؤ، اور میں مسجد کے اندر سے آپ کی آواز سن کر آپ کی طرف چلتا ہوں، تو آپ میری طرف بھاگ پڑتے ہیں، بلند آواز سے روتے ہیں، میں بھی بھاگ پڑتا ہوں، پھر ان کے بیچ ہم دونوں روتے ہوئے گلے لگ جاتے ہیں، پھر ہم مسجد میں نماز پڑھاتے ہیں، اور میرے علاوہ صرف ایک اور نمازی آپ کی اقتداء میں مختصر نماز ادا کرتے ہیں۔ آپ اللہ کی راہ کی طرف لگ جائیے، اللہ تعالیٰ آپ کا ہاتھ پکڑ لے گا اور اپنے قریب لے جائے گا۔ کسی صاحب کا سوال ہے کہ اسلام میں شادی کے لیے لڑکی کی رضامندی معلوم کرنا کیوں ضروری ہے، اس میں کیا لاجک ہے، جبکہ ہمارے معاشرے میں یہ حق والدین کا سمجھا جاتا ہے۔ لڑکی کا رضامند ہونا ضروری نہیں، رشتے اگر آسمانوں پر طے شدہ ہیں تو زمین پر پوچھنے کی فارمیلٹی کیوں؟ اسلام میں انسانی بنیادی حقوق کو بہت ریسپیکٹ کیا ہے۔ آپ کوئی سے احکامات اٹھا کے دیکھ لیجیے، جو فنڈامنٹل رائٹس ہیں، جن کو آج مغرب بہت اس کا ڈھنڈورا پیٹتا ہے، بے شک پریکٹیکلی اس پر عمل نہ ہو رہا ہو، اسلام میں ان حقوق کا تحفظ کیا گیا ہے۔ چونکہ زندگی بیٹے اور بیٹی نے گزارنی ہے، تو جن کی زندگی ہے پسند ناپسند اسی کی ہونی چاہیے۔ تو اسلام نے بچی کے بنیادی حقوق کو ریسپیکٹ کیا اور اس کو ماں باپ پہ لازم کر دیا کہ لڑکی سے پوچھ لیا جائے، بلکہ سو مچ سو کہ اسلام میں غیر مرد کے سامنے آنا خواتین کا منع ہے، ان سے بلا ضرورت گفتگو بھی منع ہے، لیکن جہاں رشتے کی بات آتی ہے وہاں ایک دوسرے کو دیکھ لینے کے لیے کہا گیا ہے کہ لڑکا لڑکی ایک دوسرے کو دیکھ لیں۔ وہ صرف بنیادی حقوق کو ریسپیکٹ کیا گیا ہے۔ جس کی زندگی ہے، جس نے زندگی گزارنی ہے، پسند ناپسند اسی کی ہونی چاہیے۔ تو یہ جو آپ نے لکھا کہ ہمارے معاشرے میں والدین کا حق سمجھا جاتا ہے، تو ہمارے یہاں تو ہندو کلچر کا غلبہ ہے ہم پر، سب پر، ہم اس سے متاثر ہیں اور ہماری رسومات ابھی تک وہی چلی آ رہی ہیں۔ ہمارے یہاں دیکھیے، چونکہ ہندو کلچر میں دوسری شادی معیوب سمجھی جاتی ہے، وہی چیز ہمارے یہاں ہے، جبکہ آپ عرب میں چلے جائیے، مڈل ایسٹ میں چلے جائیے، افریقہ میں چلے جائیے، تو وہاں یہ معیوب نہیں کہ رب نے یہ حق عطا کیا ہے، لیکن ہمارے یہاں اسی طرح لڑکے لڑکی کو ہم حق نہیں دیتے، والدین اپنی مرضی سے شادی کر دیتے ہیں۔ ہمیں اسلام کے احکامات پہ عمل کرنا چاہیے، چاہے ہم اندر سے کتنے ہی اس کی وجہ سے بے چین ہوتے ہوں، لیکن عمل بھار رب کے احکامات پہ ہی کیا جانا چاہیے۔ یہ دوسرا انہوں نے سوال کیا ہے کہ آپ نے ایک جگہ فقیر رنگ میں لکھا ہے کہ شادی کے لیے ہم کف یا ہم پلہ رشتوں کا ہونا ضروری ہے، یہاں ہم کف اور ہم پلہ۔ دیکھیے، پہلا سوال کا جو جواب دے رہا تھا کہ بچی سے پوچھا جانا چاہیے کہ یہ حق اس کو رب نے دیا ہے، اسے بیٹے سے پوچھا جانا چاہیے، لیکن والدین کیونکہ زیادہ ایکسپیرینسڈ ہیں، انہوں نے زمانہ دیکھا ہے، فیصلے کرتے ہوئے اتنے جذباتی نہیں ہوتے، تو والدین کے فیصلے کو اگر ہم ریسپیکٹ کریں تو بالعموم اس کے فائدے ہی ملتے ہیں۔ تو آپ صلی اللہ علیہ وسلم نے شادی کے سلسلے میں ایک گائیڈ لائن یہ دے دی کہ شادی آپ ہمیشہ اپنے ہم کف یا ہم پلہ لوگوں میں کریں۔ اس کے پیچھے بہت حکمت ہے۔ معاشرتی طبقات ہیں ہمارے یہاں، ہر طبقے کے اندر ان کے رہن سہن کے طریقے، ان کے رسومات، ان کی اسٹینڈرڈس وہ اپنے ہیں، دوسرے سے کافی اختلاف رکھتے ہیں۔ جب ہم اپنے ہم کف لوگوں میں شادی نہیں کرتے اولاد کی، تو پھر معاشرتی پرابلمس پیدا ہوتی ہیں کہ کلیش آتے ہیں وہاں کلچرل ویلیوز کے۔ اس کلیش کے نتیجے میں گھر میں بے سکونی بھی ہوتی ہے، اور اکثر اوقات نتیجہ اس کا طلاق کی صورت میں برآمد ہوتا ہے۔ اسی لیے آپ صلی اللہ علیہ وسلم نے ہم کف رشتوں پر بہت زور دیا ہے۔ ہم کف سے مراد یہ ہے، آپ نے اس کی وضاحت مانگی ہے، ہم اپنے ہی جیسے لوگوں میں، کہ ان کا جو سوشل سٹیٹس ہے، فائنینشل سٹیٹس ہے، وہ اپنے ہی جیسا ہو، ان جیسوں میں شادی کرنی چاہیے اولاد کی۔ ان کا تیسرا سوال یہ ہے کہ ہمارے جاننے والوں میں 2 سے 3 ایسے واقعات ہوئے ہیں جن میں رشتہ داروں اور دوستوں نے والدین کو رشتہ کرنے سے منع کیا تھا، کیونکہ لڑکے نے صاف کہہ دیا تھا کہ میں اس لڑکی کے ساتھ نہیں رہوں گا بلکہ دوسری شادی کروں گا، اور نتیجتاً ان لڑکیوں کو طلاق ہو چکی۔ رب جو والدین کو رشتہ دار کہتے ہیں کہ جب پہلے صاف نظر آ رہا تھا تو کیوں آپ نے اپنی بیٹیوں کے ساتھ ظلم کیا، تو وہ یہ جواب دے کر خود کو بڑی ذمہ قرار دیتی ہیں کہ تقدیر میں لکھا تھا، ہم کیسے ٹال سکتے تھے؟ کیا تقدیر نہ نظر آنے والی چیز کا نام نہیں؟ اور میری ناقص عقل کے مطابق ایک چیز جو ہمیں صاف نظر آ رہی کہ غلط ہے، اس سے رک جانا چاہیے، اور تقدیر وہ ہے جو ہماری نظر سے اوجھل ہے۔ براہ کرم ان واقعات کا بتا دیں کہ کیا ان کے والدین صحیح کہہ رہے تھے۔ رب تعالیٰ نے انسان کو عقل عطا فرمائی ہے، علم عطا فرمایا ہے، اسی لیے ہے جیسے آپ سب جانتے ہیں کہ علم ہمیں اچھے اور برے میں تمیز سکھاتا ہے، اور عقل اچھوں میں سے زیادہ اچھے کی تمیز سکھاتی ہے۔ پہلی بات تو یہ ہے کہ اگر بیٹا اصرار کر رہا ہے کہ وہاں شادی نہیں کرے گا، اس کو اچھا اور برا سمجھانے کے بعد بھی وہ اپنے پیسے پر قائم ہے، تو پھر اس کی رائے کا احترام کیا جانا چاہیے، وہاں شادی نہیں کرنی چاہیے۔ اور اگر ہم اپنے اولاد کے لیے خود رشتے دیکھتے ہیں، تو ایک چیز جس کو ہم عام طور پر اگنور کرتے ہیں سبھی ماں باپ، ہم بیٹے اور بیٹی جن کی شادی ہو رہی ہے ان کی ذہنی سطح پر نظر نہیں رکھتے ہیں۔ یہ بہت اہم پوائنٹ ہے اس میں کہ جب ہم اپنے بیٹے کے لیے یا بیٹی کے لیے رشتہ دیکھتے ہیں، تو جس پر سب سے زیادہ غور کیا جانا چاہیے، جو آپ صلی اللہ علیہ وسلم نے فرمایا وہ تو سب میں زیادہ سپریم ہے، اس کے علاوہ میں عرض کر رہا ہوں کہ ہم کف اور ہم پلہ دیکھنے کے علاوہ، اس ایک بات کو بہت گہرائی سے جانچنا چاہیے کہ دونوں کی ذہنی سطح میں زیادہ فرق تو نہیں ہے۔ 10-20% का फर्क चल जाएगा, लेकिन इससे ज्यादा का फर्क नहीं चलता है, जिंदगी अजाब बन जाती है दोनों के लिए। हम इसे सभी के सभी हम इग्नोर करते हैं जब देख रहे होते हैं रिश्ते। तो ज़हनी सदा को परखना बड़ा जरूरी है। अगर हमने ज़हनी सतह तकरीबन एक सी ले ली 10-20% डिफरेंस के साथ, तो आमतौर पर निभा हो जाता है, एडजस्टमेंट हो जाएगी। और जो दूसरा काम हम नहीं करते वो ये है कि हम बेटे या बेटी जिसकी शादी हो रही है उसको एक बात नहीं समझाते कि शादी के बाद दोनों की जिंदगी में एडजस्टमेंट पीरियड आता है जो आमतौर पर 2.5 years लास्ट करता है, और वो बिल्कुल नेचुरल है कि वो एडजस्टमेंट होने में दिक्कत आएगी, और उस प्रोसेस में आपस में तलखी भी होगी। यही वजह है कि हम सब जो शादीशुदा लोग हैं, अगर हम याद करें तो शुरू के हमारे 2.5 साल बहुत मुश्किल के गुजरे, कि उसमें वो एडजस्टमेंट हो रही थी तो रोज एक दूसरे के साथ चकचक होती है। तो अगर ये वार्न कर दिया जाए वक्त से पहले ही बच्चे बच्ची को जिसकी शादी हो रही है कि ये एडजस्टमेंट पीरियड आएगा 2.5 साल, उसके अंदर आपने उसको थोड़ा होशबंदी से हैंडल करना है, क्योंकि ये नेचुरल है, उसको हम अवॉइड नहीं कर सकते, तो फिर शायद बच्चे बच्ची के लिए उतनी ज्यादा मुश्किल नहीं रहती। किसी साहब ने लिखा है कि बरकत को डिफाइन करें, क्या यह ज्यादती का नाम है या सफेद पोशी में बेहतरीन भरम। बरकत इस चीज का नाम है कि जरूरत से कम चीज हो उसी में हमारी जरूरत पूरी हो जाए, वो बरकत है। और ये बरकत दो चीजों से हासिल होगी, बावजूद अपने पास कम होने के दूसरों को उसमें हिस्सेदार बना लिया जाए, दूसरों को दे दिया जाए, और बड़ी खुश दिली के साथ। ये मेरी तरह की हरकतें मत कीजिए कि किसी को अगर एक पैसा कभी देने का हादसा मुझे पेश आ जाए तो मैं महीना भर खाना नहीं खाता कि मैं 10 पैसे मेरे जाया हो गए, मैंने दे दिए किसी को। बड़ी खुश दिली के साथ अगर दिए जाएं, और ये सोच के मेरे पास भी ये रिस्क अल्लाह ही का दिया था और वो अल्लाह का बंदा था, उसका भी इस पर हक था जो मैंने उसे अदा कर दिया, तो इंसान के रिस्क में न सिर्फ ये बरकत आती बल्कि वुसअत आती जाती है, रिस्क वसी होता जाता है। और दूसरी जो चीज बरकत का बायस बनती है वो है हर एक के लिए बेहतरी का सोचना, हर एक के लिए खैर सगाली और मोहब्बत के जज्बात रखना, उससे बरकत बहुत आती है। जवार भाटा मद्द जजर और इंसानी मिजाज कहीं ना कहीं पढ़ते आए हैं कि वज़ाइफ या कोई चांद की पहली इब्तदाई तारीखों में करना चाहिए और कमर दर अक्रब आखिरी तारीखों में होता है। चांद की आखिरी तारीखों में किए गए काम नाकाम हो जाते हैं, मतलब निकाह या कारोबार या वज़ाइफ, इसमें कितनी हकीकत है। इंसानी जिस्म का इसमें कोई शक नहीं कि ताल्लुक चांद के साथ है, इंसानी ब्लड प्रेशर का ताल्लुक भी चांद के साथ है। 24 घंटे में अगर हम अपना ब्लड प्रेशर रिकॉर्ड करें एक हफ्ते तक और उसको हम ग्राफ बना के देखें तो पता चलेगा कि हर आदमी का पीक और लोएस्ट पॉइंट एक दूसरे से मुख्तलिफ है। ये उसकी बॉडी केमिस्ट्री पर चांद के असरात जब आते हैं तो ये होता है। रवायत है जिसकी शरई हैसियत बिल्कुल कोई नहीं है, सिर्फ रवायत है। कहा यह जाता है कि अगर चांद की 1 से 14 तारीख तक और चांद की पहली जुमेरात जिसे नौचंदी कहते हैं, अगर उसमें कोई वजीफा शुरू किया जाए तो روحانیت کی ترقی میں وہ بہت مدد دیتا ہے. اور اگر کوئی چاند کی 15 تاریخ سے آخری تاریخ تک کے دوران وظیفہ شروع کیا جائے تو وہ دنیاوی فوائد دیتا ہے. یہ روایت ہے، اس کی شرعی حیثیت کوئی نہیں، اس میں یقین نہیں رکھنا چاہیے. یہ صرف روایات ہیں، اسی سب دن اللہ کے بنائے ہوئے ہیں. اور یہ قمر در عقرب کی جو آپ نے بات کی ہے، یہ اصل میں آسٹرولوجی کی ایک ٹرم ہے کہ جب چاند 2.5 دن کے لیے زوڈک سائن اسکارپیو میں داخل ہو جائے تو وہاں آسٹرولوجسٹ یہ کہتے ہیں. اگین، اس کی کوئی شریعت حیثیت نہیں. ویسے مسلمان ہمیں اس پہ یقین نہیں رکھنا چاہیے کہ اگر چاند زوڈک سائن اسکارپیو میں انٹر ہو جائے تو وہ 2.5 دن وہاں رہے گا. وہ 2.5 دن مشکل کے ہوتے ہیں، اس میں کام بگڑتے ہیں. اس دوران اگر کوئی وظیفہ شروع کیا جائے تو فائدہ نہیں دیتا. سب روایات ہیں، اس پہ یقین مت کیجیے گا. یہ میں نے علمی نقطہ آپ کے سامنے رکھا ہے. ادروائز ذہنی طور پر میں نہ تو آسٹرولوجی کا قائل ہوں، یہ علم ہے، لیکن یہ کہ انسانی زندگی پر یہ اثر انداز ہوگی، یہ میں ماننے کو تیار نہیں. انسانی زندگی پر صرف وہی کچھ اثر انداز ہوتا ہے جو رب چاہتا ہے، بس، اس سے زیادہ نہیں. اور اس کا حشر میں نے ہوتے ہوئے اپنے مرشد صاحب کے ہاتھوں دیکھا ہے. ایک صاحب نے میرے مرشد صاحب سے ہی یہ ایسٹرولوجی کا علم لیا تھا، مجھے موجودگی میں سکھاتے تھے. تو ایک دن میں مرشد صاحب کے پاس بیٹھا تھا اور یہ صاحب بھی بیٹھے تھے. انہیں اندازہ نہیں تھا کہ مرشد صاحب جو مجھ پہ اتنی سختی کرتے ہیں، اندر سے وہ پیار کتنا کرتے ہیں. تو مرشد صاحب کی موجودگی میں انہوں نے مجھے کہا کہ جو کچھ آپ نے کمانا ہے 2.5 سال میں کما لیجئے، اس کے بعد تو آپ گئے. تو میں ہنس پڑا، حسب عادت، کیا فرق پڑتا، کہتا رہے کوئی. تو لیکن مرشد صاحب نے بہت اس بات کو مائنڈ کیا، بڑے تلخ لہجے میں کہا کہ یہ کیسے کہہ سکتے ہو. تو ان صاحب نے کہا کہ جناب، آپ ہی سے میں نے سیکھا. یہ دیکھیے، یہ علم ہے، یہ دیکھیے، یہ کیلکولیشن ہیں اور یہ جواب ہے. تو دیکھ کے مرشد صاحب فرمانے لگے کہ ہاں، حساب تو تم نے ٹھیک کیا ہے، لیکن ایک بات تم بھول گئے کہ دنیا میں اللہ کے ایسے بندے ہیں جو صرف انگلی کے ایک اشارے سے ستاروں کی چال بدل دیتے ہیں. اور وہیں بیٹھے بیٹھے چال بدل دے بھائی، اوپر کو آسمان کو دیکھ کے انگلی سے اشارہ کیا، چال بدل دے. اس کے بعد ان کو کہنے لگے، لو اب ذرا حساب کرو. تو اس بندے کے پسینے بہ نکلے کہ یہ تو بالکل چینج ہو گیا. تو کہنے لگے، پھر اسی حساب کے برتے پر اس کو کہہ رہے تھے کہ اس کے بعد تو ختم ہے. رب کا نظام بڑا پاورفل ہے. تو اللہ کے بندے ایسے ہیں جو انگلی کے اشارے سے ستاروں کی چال بدل دیتے ہیں. ایک صاحب مجھے مل گئے جو علم جفر کے ماہر کہلاتے تھے. تو زبردستی انہوں نے کہا کہ میں آپ کا حساب کرنا چاہتا ہوں. ان کو معلوم نہیں تھا میرا کچھ بھی، وہ مجھے ایک انڈسٹریلسٹ سمجھتے تھے. تو ہم نے کہا کر لیجئے، آپ بھی حساب کر لیجئے میرا، اس سے کیا ہے. تو انہوں نے اس سے حساب کتاب کیا. اس کے بعد کہنے لائیے آپ کا ہاتھ دیکھوں، ان دونوں کو ملا کے پھر میں آپ کو صحیح بتاؤں گا. ہم نے لے لیجیے، دیکھ لیجیے ہاتھ. تو وہ بتانے لگ گئے. تو جب بتا چکے تو میں نے کہا کہ ذرا میرا ہاتھ چھوڑیے گا آپ. تو ہاتھ چھوڑا انہوں نے. تو میں نے اس کو اس طرح 3 بار ایسے کر کے میں نے کہا کہ یہ پڑھ لیجیے ہاتھ، لائنیں تبدیل ہو گئیں یا وہی ہیں. تو فوراً اپنے مرشد صاحب سے مخاطب ہوئے، کہنے لگی زندگی میں دوسرا آدمی دیکھا جو ہاتھ کے لکیریں بدل لیتا ہے. تو میں نے ان سے کہا کہ یہ مت دیکھیے کہ دوسرا آدمی ہے، یہ دیکھیے کہ یہ جن لائنوں پر آپ انحصار کر رہے تھے، میری قسمت بتا رہے تھے، وہ میرے بائیں ہاتھ کا کھیل ہے. میں نے بائیں ہاتھ سے لکیریں بدل ڈالی ہیں. تو کن لکیروں کو آپ پڑھیں گے یہ بتائیے. تو بات یہ ہے کہ رب تعالی سب سے زیادہ پاورفل ہے. جو وہ چاہتا ہے وہ ہوتا ہے. آسٹرولوجی، نیومرولوجی، پامسٹری، علم جفر، علم رمل، علوم کا وجود ہے. لیکن انہیں آپ صرف علوم کے طور پر لیجئے، یہ مت لیجئے کہ ہماری قسمت پر اثر انداز ہو جائیں گے، بالکل نہیں، قطعی طور پر نہیں. تو یہ مت سوچئے کہ کمر در عقرب ہوگا تو کیا ہو جائے گا. کمر در عقرب ہے تو دنیا میں ایسے لوگ موجود ہیں جو انگلی کے ایک اشارے سے اس کی چال بدل دیں گے. آپ اس علم کے لیے کوشش کیجئے کہ جو انگلی کے اشارے سے ستاروں کی چال بدل دے. یہ کسی صاحب نے، جو یہ ابھی جن کا میں جواب دے رہا تھا، انہوں نے سورہ انعام کے لیے کہا ہے کہ انشاءاللہ تعالی نیکسٹ سنڈے سورہ انعام پہ بات کر لیں گے. سوری، میں وہ اومٹ کر گیا تھا اس کو. یہ معرفت نفس سے کیا مراد ہے، کسی صاحب نے یہ پوچھا ہے. سب سے پہلی بات تو یہ ہے کہ یہ سمجھنا چاہیے کہ معرفت کہتے کس کو ہیں، پھر وہ خود بخود کلیئر ہو جائے گی بات. خطوط پر ایک زمانے میں جب ہم ایڈریس لکھا کرتے تھے یا خطوط آتے تھے، عام طور پر اس پہ لکھا ہوتا تھا فلاں صاحب معرفت فلاں صاحب. اسی سے روحانیت میں لفظ معرفت نکلا، کہ ایسا علم، ایسا نام یا ایسی چیز جس کے ذریعے سے ہم دوسری چیز تک جا پہنچیں، وہ علم معرفت ہے. اب رب تعالیٰ کی جو اسرار قدرت ہیں، اس کے جو کارخانے قدرت کے بارے میں ہمیں کچھ نہیں معلوم. جب ہم شریعت پہ عمل کرتے ہیں اور سنت پہ عمل کرتے ہیں، تو ہم جس مقام پر جا پہنچتے ہیں وہاں ہمیں معرفت حاصل ہوتی ہے اس چیز کے ادراک کی کہ کیا چیز کیا ہے. تو وہ چونکہ درمیان میں ایک واسطہ موجود ہے، ایک پردہ موجود ہے، اس پردے کے پیچھے پہنچنے کا نام، اس پردے کے پیچھے دیکھ لینے کا نام معرفت کہلائے گا. جیسے ہم خط پہ لکھتے ہیں کہ صاحب مسٹر اے کیئر آف مسٹر بی، اس کا مطلب یہ ہے کہ وہ مسٹر اے تک لیٹر نہیں پہنچ سکتا تب وقت ہے کہ ہم مسٹر بی کا نام نہ لکھ دیں وہاں، کیونکہ وہ گھر اس کا ہے، اس کو لوگ وہاں جانتے ہیں، ڈاکیا اس کے نام سے واقف ہے، کیونکہ نیم پلیٹ باہر اس کی لگی ہے مسٹر بی کی. تو یہ صاحب جو ہیں وہاں ان کے کیئر آف جانے جاتے ہیں. تو اگر ہم وہ کیئر آف مسٹر بی نہیں لکھیں گے یا معرفت مسٹر بی نہیں لکھیں گے تو مسٹر اے تک خط نہیں پہنچے گا. تو اس کو آسان لفظوں میں یہ کہیے، نامعلوم سے معلوم تک پہنچنے کا نام معرفت ہے. ہم روحانیت میں کیا کرتے ہیں کہ ہم رب تعالیٰ کی عبادت کرتے ہیں، اس کا ذکر کرتے ہیں، اس کے احکامات کو بجا لاتے ہیں، اطاعت کرتے ہیں، حقوق اللہ بھی ادا کرتے ہیں، حقوق العباد بھی ادا کرتے ہیں، اور عبادات ہم فرائض سے آگے جا کے کرتے ہیں، حقوق العباد ریکوائرمنٹ سے آگے بڑھ کر ادا کرتے ہیں ہم. تو اس کے نتیجے میں ہمارے اندر پاکیزگی پیدا ہوتی ہے، اس پاکیزگی کے نتیجے میں ہماری روح لطیف ہوتی ہے اور اس کی پرواز بڑھتی ہے، اور رب تعالیٰ ہماری اس اطاعت سے خوش ہو کر ہمیں کچھ چیزیں وہ دیکھنے کی اجازت دے دیتا ہے جو عام آنکھوں سے دکھائی نہیں دیتی، عام انسان کو معلوم نہیں ہے. تو یہ معرفت الہی کہلاتی ہے. تو نامعلوم سے ہم معلوم کی طرف جب جاتے ہیں تو وہ سفر ہمارا معرفت کا سفر ہے. اب سوال یہ پیدا ہوگا کہ اس میں جیسے میں نے ایک نام لیا معرفت الہی ہے، تو یہ معرفت نفس ہے کہ جب ہم اپنے نفس کا تزکیہ کر لیتے ہیں، اس کو लगाम डाल लेते हैं, उसका सारा कंट्रोल हमारे अपने हाथ में आता है। तो मार्फत नफ्स है जो हमें हासिल हो जाती है, और फिर हम उस नफ्स पर सवारी करते हैं, नफ्स हम पर सवारी नहीं करता है। तो इस सारे प्रोसेस को मार्फत नफ्स कहते हैं। ये किसी साल में लिखा, इस एक गुनाह से तौबा तो हो जाती है कि आइंदा गुनाह नहीं करेंगे, लेकिन पुराने गुनाह जो माजी में किए थे उनकी याद खत्म नहीं होती। वो याद आते हैं, याद तंग करती है। ये तो बहुत अच्छी चीज है। हालांकि औलिया इकराम में इस पर बड़ा इख्तिलाफ रहा है। कुछ औलिया इकराम का कहना यह था कि जब इंसान तौबा कर ले तो पिछले गुनाहों को याद न रखे, लेकिन कुछ औलिया इकराम का यह कहना है कि तौबा कर ले, आइंदा गुनाह ना करे, पिछले के लिए माफी मांग ले। तौबा नाम ही इस चीज का है कि जो गलत काम हमसे हो गया उस पर न सिर्फ ये कि शर्मिंदगी का इजहार करें बल्कि उसके लिए माफी मांग लें और आइंदा के लिए वादा करें कि हम ये नहीं करेंगे। तो इस सारे प्रोसेस का नाम तौबा है। तो कुछ औलिया इकराम का कहना यह है कि उनको याद रहना चाहिए गुनाहों को, ताकि इंसान को एहसास रहे कि वो कितनी बड़ी गलती में कर गया था। तो जब ये एहसास रहेगा कि मैं कितनी बड़ी गलती माजी में कर गया था तो आइंदा नहीं करेगा। इस पर यहां तौबा पर एक बार किसी जमाने में गुफ्तगू हुई थी, उसको अगर आप दोबारा सुन लें तो उसमें बहुत तफसील से इसके बारे में बात हुई भी है। ये एक सवाल है, ये अक्सर लोग करते रहते हैं, सिर्फ इन्होंने नहीं पूछा, अक्सर लोग पूछते रहते हैं कि कोई निशानी बता दे कि इंसान को रब की दोस्ती मिल गई है, कैसे पता चलेगा कि रब मिल गया। इस सवाल का जवाब शायद मैं ना दे पाऊं, इसका अहल नहीं हूं इतने बड़े सवाल का जवाब देने का, क्योंकि मेरा इल्म और मेरी अहलियत वहां खत्म हो जाती है कि जहां इंसान ये सोचता है कि रब तो मेरा आका है और किसी गुलाम का इख्तियार अपनी आका की मर्जी पर नहीं होता, आका अपनी मर्जी का मालिक खुद होता है, जो चाहे वो करे। अलबत्ता मेरी ड्यूटी ये है कि मैं अपने आका की गुलामी उस तरह से करूं जिस तरह से गुलामी का हक है। तो मुझे तो सिर्फ नजर रखनी है अपने कंडक्ट पे कि मैं उस तरह से गुलामी कर पाया कि नहीं कर पाया जैसे गुलामी का हक है। तो अगर मैं वैसे गुलामी कर पाया तो बात खत्म हो गई, बाकी आका अपनी मर्जी का मालिक है, वो चाहे तो अपनी दोस्ती अता फरमा दे, चाहे तो रद्द कर दे, वो मालिक है, उसको नहीं पूछा जा सकता। तो मेरा इल्म तो ये कहता है, इसलिए जब किसी शख्स की इस पर नजर ही नहीं है कि रब ने मुझे दोस्त बनाया कि नहीं बनाया, और अगर बनाया तो उसका क्या सबूत उसने मुझे दिया, क्योंकि मेरे नजदीक वो ऐसे क्वेश्चन से बियॉन्ड है, उसको क्वेश्चन नहीं किया जा सकता। तो मैं क्या बताऊंगा कि क्या निशानी है भाई, तो कोई बड़ा आदमी आपको बता पाएगा कि जब अल्लाह की दोस्ती नसीब होती है तो इंसान में क्या तब्दीलियां आती हैं। किसी साहब ने सवाल किया है कि मेरी भांजी की तरफ से एक सवाल है जो यकीनन सब मुसलमानों की भी शदीद ख्वाहिश होनी चाहिए। वो कहती हैं कि ऐसा क्या किया जाए कि जिससे उन्हें अल्लाह करीम और उसके महबूब सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत और क़ुर्ब हासिल हो जाए, खसूसी तौर पर उनके और अमूमी तौर पर सबके लिए ऐसा अमल या नुस्खा बता दें कि वो अपने रब करीम और उसके महबूब सल्लल्लाहु अलैहि वसल्लम के क़ुर्ब और मोहब्बत से सरफराज हो जाएं। तो इसका जवाब मैंने अभी अर्ज किया है असल में ये किताबें पढ़ पढ़ के, अक्सर जगहों पे लिखा हुआ, मैं भी पढ़ता हूँ, आप भी पढ़ते हैं, कि ये वजीफा कीजिए, अल्लाह की दोस्ती नसीब हो जाएगी। लेकिन हमारी अक्ल और हमारा इल्म दोनों इससे बिल्कुल मुख्तलिफ बात करते हैं। कुरान इससे बिल्कुल मुख्तलिफ बात करता है। मैं इल्मे कुरान से वाकिफ तो नहीं हूं, क्योंकि मैं पढ़ा लिखा नहीं बदनसीबी से, लेकिन जो थोड़ा बहुत मैं जानता हूं, तो कुरान तो यही कहता है कि अल्लाह के कुर्ब के लिए उसकी इताअत जरूरी है। हर इंसान को वही कुछ मिलता है जिसके लिए वो कोशिश करता है। यौम हिसाब फैसला अमाल पर होगा। मुझे कहीं आज तक ये लिखा हुआ नहीं मिला कि ईमान वालों, तुम अगर ये वजीफा पढ़ोगे तो तुम्हें सब कुछ मिल जाएगा। वहां तो अमाल की बात है, तलकीन अमाल की है, दावत गौर व फिक्र की है और तलकीन अमाल की है। तो भाई, अगर मेरे पास कोई ऐसा नुस्खा होता कि मैं उसमें फलां जड़ी बूटी 1.5 औंस डाल लूं और फलां जड़ी बूटी में 8 औंस डाल लूंगा, उसको फिर खरल में पीस लूं और उसमें अर्क गुलाब मिला के मैं रोजाना 1 चम्मच खा लिया करूं, तो मुझे कुर्ब इलाही हासिल होगा, तो सबसे पहले मैं खुद ये करता। तो ये तो बड़ी कठिन राह है, कि बल्कि हमारे बुजुर्ग भी एक बात कहते हैं, आपके मेरे सबके बुजुर्ग, कि किसी को अपना बनाने के लिए उसका बनना जरूरी है। अगर हम ये चाहें कि कोई मेरा हो जाए, तो सबसे पहले मुझ पर लाजिम है कि मैं उसका हो जाऊं, फिर वो मेरा होगा। तो रब का होने के लिए यह जरूरी है कि रब की मानी जाए, पहले खुद रब का हो जाया जाए, तो रब के फरमाए हुए एक एक हर्फ पर अमल किया जाए, आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत की तबा की जाए पूरी तरह, फिर कहीं जाके हम ये सोच सकते हैं कि रब राजी हुआ कि नहीं हुआ। शॉर्टकट ना देखिए, बहुत सिंपल काम है, अल्लाह के फरमाए हुए एक एक हर्फ पर टू द लेटर एंड स्पिरिट अमल कर लीजिए और अतबाए सुन्नत को अपना वतीरा बना लीजिए, रब आपका है, आप सल्लल्लाहु अलैहि वसल्लम भी आपसे मोहब्बत फरमाएंगे। अल्लाह अकबर। किसी साहब ने मेहरबानी फरमाई है, कुछ लोगों का सलाम मुझे सवाल की जरूरत में कन्वे कर दिया है, हमारे शहर के चंद साहबान की तरफ से आपकी खिदमत में सलाम और दुआ और करम की दरख्वास्त है। वालेकुम अस्सलाम। अल्लाह ताला आप पर अपना करम फरमाए, आप अल्लाह आप पर रहमत नाजिल फरमाए। एक सवाल है कि क्या मुर्शद और मुरीद दोनों को पता होना जरूरी है कि ये मेरा मुरीद है या मुर्शद? यहां बात आन पड़ी है दलील की और जज्बे की। लॉजिक ये कहती है कि किसी एग्रीमेंट में एंटर होने के लिए ये जरूरी है कि वो दोनों पार्टियां जिनके दरमियान वो मुआहदा हो रहा है, न सिर्फ ये कि उनके इल्म में हो, बल्कि दोनों एट देयर फ्री विल इस पर राजी हों कि ये मुआहदा होगा। और दूसरी बुनियादी चीज उसमें ये है कि कोई मुआहदा एक तरफा नहीं हो सकता, इट हैज टू बी टू वे एग्रीमेंट। अगर एक तरफा मुआहदा होगा तो दुनिया की कोई अदालत उसे तस्लीम नहीं करेगी। तो दलील तो ये कहती है। तो मुर्शिद और मुरीद के दरमियान जब एक रिश्ता हो रहा है तो दोनों के इल्म में होना चाहिए। लेकिन अक्ल और दलील से आगे एक चीज है जिसको हम जज्बा कहते हैं। तो जज्बे का तकाजा यह है कि किसी को पता हो या ना हो कि मैं उससे प्यार करता हूं, मेरा जज्बा ये कहेगा कि उससे प्यार किए जाओ तुम खामोशी के साथ, तुम्हें इससे क्या लगे कि उसे मालूम है या नहीं है, तुम प्यार किए जाओ। इस राह में, रूहानियत की राह में, रब की राह में लॉजिक से ज्यादा जज्बा काम आता है। अगर मुझे कोई शख्स भाग गया और मैंने उसे अपना मुर्शिद समझ लिया दिल में, तो मुझे इससे कोई गर्ज नहीं है कि वो साहब मुझे अपना मुरीद मानने को तैयार हैं या नहीं है। मैं तो उन्हें अपना मुर्शिद समझता रहूंगा, उनसे प्यार करता रहूंगा। हम में से बहुत लोग दाता साहब जाते हैं, बड़ी मोहब्बत से हम जाते हैं, जाते रहिए। जब हम जाते हैं मोहब्बत से और उन्हें अपना मुर्शिद भी मानते हैं, गुरु मानते हैं, उस्ताद मानते हैं, अपना बुजुर्ग मानते हैं, तो किस तरह मानते हैं? ये तो नहीं है कि दाता साहब ने कहा कि हाँ तुम मेरे पास आया करो तो मैं तुम्हें अपने चाहने वालों में समझता हूं, वो तो नहीं जवाब देते। तो इंसान जाता रहता वहां, अब वो डिपेंड करता है कि जज्बा क्या है, कितना है, या दाता साहब की तरफ से मोहब्बत कितनी मिली। तो 2-4 साल में मुलाकात हो जाएगी तो बोल देंगे कि बहुत का 30-30 साल मुलाकात नहीं हो पाती कुछ लोगों की। तो जज्बा है, इस राह में तो सिर्फ जज्बा काम आएगा। तो ये लॉजिक में अगर इंसान चला गया तो फिर कुछ हासिल नहीं होता। यहां तो अंधे जज्बे काम करते हैं। तो आप जिसे मुर्शिद मानना चाहते हैं दिल में मान लीजिए, उससे प्यार करते रहिए। और मुर्शिद के बारे में ये अर्ज कर दूं कि मेरे अपने मुर्शिद बहुत अपने आप को छुपा के रखते थे, हमारे ऊपर भी जाहिर नहीं करते थे। मां सवाए 1-2 बार जिंदगी में ऐसा हुआ कि खुल गए। तो मैं तन्हा उनके पास बैठा था तो मालूम नहीं किस तरह उन्होंने बात शुरू कर दी और मुझे कहने लगे कि मियां ये मन्नतों का क्या है, ये तो इन मैले कपड़ों के ढेर से पूरी हो जाती हैं। पास उनके उतारे हुए कपड़े पड़े थे, मैले कपड़ों से पूरी हो जाती हैं। तुम्हें जो कुछ पढ़ने को कहा पढ़ते रहो, मंजिल को जा पहुंचोगे। खुद ही कहने लगे कि तुम पढ़ो भी क्यों, हमारा नाम जपते रहो तुम मंजिल को चले जाओगे। तो फिर फौरन फरमाने लगे तो हमारा नाम भी क्यों जपो, हमसे सिर्फ प्यार करते रहो मंजिल को पहुंच जाओगे। तो इस राह के आदाब तो ये हैं। तो ये दूसरा इन्हीं साहब ने सवाल किया है कि क्या रूहानी तालीम हासिल करने के लिए बंदा अपने मुर्शिद के अलावा भी किसी के पास जा सकता है या नहीं, क्योंकि मकसद तो हिदायत ही होता है, चाहे अपने मुर्शिद के पास जाएं या किसी और के पास। जाने में यकीनन कोई हर्ज नहीं, जरूर जाए इंसान, लेकिन एक फर्क पड़ जाएगा। देखिए जितने भी अच्छे इंस्टीट्यूशंस हैं वो मना करते हैं वालदेन को कि अपने बच्चे को ट्यूशन के लिए कहीं ना भेजें, वो मना करते हैं कि घर पे खुद ना पढ़ाइएगा इसे। उसकी वजह यह है कि वो एक तरीके से तालीम दे रहे हैं बच्चे को। कोई ट्यूटर जब उन्हें पढ़ाएगा तो हो सकता है उस तरीके से ना पढ़ाए, आप खुद पढ़ाएं तो हो सकता है उस तरीके से ना पढ़ाएं, तो बच्चे के जहन में कन्फ्यूजन्स पैदा होने शुरू हो जाएंगे, इसलिए रोका जाता है। जब तक इंसान पुख्ता नहीं हो जाता और मुर्शिद डिक्लेयर नहीं कर देता कि अब तुम सीख चुके, नाउ यू आर एट योर ओन, तो फिर किसी और इल्म के हसूल के लिए जा सकता है बंदा, या मुर्शिद कह दे कि तुम इल्म फिका के लिए फलां साहब के पास चले जाओ, इल्म हदीस के लिए फलां के पास चले जाओ, इल्म कुरान के लिए फलां के पास चले जाओ। लेकिन रूहानियत का सबक मुर्शिद ही का रहेगा। बचपन में जिस मुर्शिद का इंतखाब किया हुआ हो, बाले हो जाने के बाद जब समझ बूझ आ जाए तो बदला जा सकता है कि नहीं? अगर ऐसी सूरत पेश आ जाए कि انسان کا دل نہ مانتا ہو اس مرشد کے لیے تو درخواست کر دینی چاہیے کہ صاحب مجھے آپ بیعت سے آزاد کر دیں. اور مرشد پر بھی لازم ہے کہ وہ اپنے شاگرد کو آزاد کر دے، پھر مرید کو آزاد کر دے. تو بہتر یہ ہوگا کہ اپنے مرشد صاحب سے درخواست کر دیا ہے کہ صاحب مجھے آزاد کر دیجئے تاکہ میں کسی اور جگہ بیعت ہو جاؤں. تو مرشد چونکہ بلند مقام پر ہوتا ہے، وہ ان چیزوں سے بالاتر ہوتا ہے کہ وہ یہ کہے کہ نہیں، میں تو نہیں جانے دیتا. تو یہ ایک اور سوال انہوں نے کیا ہے کہ اپنے مرشد کے علاوہ کسی اور بندہ مومن میں رغبت پیدا ہونے لگے تو کیا کرے؟ کچھ نہیں، آپ کسی کے مرید ہیں تو آپ پہ یہ پابندی تھوڑا ہے کہ آپ کسی سے رغبت نہ رکھیں، کسی سے پیار نہ کریں. آپ کو کوئی شخص اچھا لگتا ہے، ضرور اس سے پیار کرتے رہیے، اس میں کیا ہے؟ وہ صرف یہ ہے کہ ایک تو دعا کے لیے نہ کہیے اپنے مرشد کے علاوہ کسی کو، اور کسی اور کا بتایا ہوا کوئی سبق تسلیم نہ کریں. آپ ضرور جائیے، سلام کیجئے، کسی کی خدمت کر سکتے ہیں جتنی کر سکتے ہیں کر دیجئے چپ چاپ، اور اس میں کوئی حرج نہیں ہے. لیکن دعا کے لیے کبھی اپنے مرشد کے علاوہ کسی کو نہ کہیے. اور دوسرا یہ ہے کہ اگر کوئی پڑھنے کو دے تو نہیں پڑھیے، یا پھر اپنے مرشد صاحب کے سامنے رکھ دیجئے کہ مجھے فلاں صاحب نے پڑھنے کو دیا ہے، میں پڑھ لوں، تو وہ آپ کو گائیڈ کر دیں گے. بشرط زندگی انشاءاللہ نیکسٹ سنڈے ملاقات ہوتی ہے آپ سے. السلام علیکم.